السلام عليكم ورحمة الله وبركاته. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وقال ربكم ادعوني أستجب لكم، إن الذين يستكبرون عن عبادتي سيدخلون جهنم داخرين. وقال تعالى وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الداعي إذا دعان فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون. صدق الله العظيم. اللہ سبحانہ و تعالی قرآن کریم میں ارشاد فرماتے ہیں کہ جب آپ یعنی حضور صلی اللہ تعالی علیہ وسلم سے خطاب ہے، میں ان کو ذرا ادھر بٹھا دیں، سامنے بیٹھتے ہیں، ان کا دماغی توازن صحیح نہیں ہے، یہ جو ہے یہ بیٹھے ہیں. مسئلہ تو اصل یہ ہے کہ جنبو مساجدکم من الصبیان والمجانین، پاگلوں سے، مجنونوں سے اور بچوں سے اپنی مسجدوں کو بچاؤ. مگر آج کل ہمارا اس پہ عمل نہیں ہے. سچی بات یہ ہے، یہ بھی جو میں نے یہ عمل کیا نا، اس کا بھی بہت سے لوگ برا مانتے ہیں کہ یہ کیوں کیا، حالانکہ اصل حکم یہ ہے کہ نکال کے باہر کرو، مسجدوں کو بچاؤ پاگلوں سے اور بچوں سے. مگر لوگ آج کل دین نہیں سمجھتے، وہ کہتے ہیں جی بچوں کو لانے سے منع کر دیا، فلاں کو یوں ہٹا دیا، نکال دیا. آپ کو کیا پتا، آپ مسئلہ جانتے ہیں، آپ دین کو سمجھتے ہیں؟ تو وہ آج کل اس لیے بعض لوگ رعایتن اصل مسئلے پہ عمل نہیں کرتے کہ لوگ بدزن ہوتے ہیں اس سے. کیا کیا جائے؟ بہرحال اس کی کوئی پرواہ نہیں کرنی چاہیے، کوئی ہماری عزت کرے نہ کرے، ہم دین پر عمل کریں. اصل مسئلہ یہ، کوئی عزت کرے، ہم کیا دین پر عمل اس لیے کر رہے ہیں کہ لوگ ہماری عزت کریں؟ ہرگز نہیں، یہ اخلاص نہیں ہے. دین پر عمل اس لیے کہ اللہ کے ہاں ہماری عزت ہو جائے، بس اللہ ہمیں پسند فرما لے کہ ہاں یہ میرا بندہ دین پر عمل کر کے آیا ہے میرے پاس. لوگوں کی تعریف سے کیا ہوتا ہے یا لوگوں کی مذمت سے کیا ہوتا ہے؟ کچھ نہیں. لہذا اس کی کوئی پرواہ نہیں کرنی چاہیے. ہاں لوگوں کی حقارت بھی نہ ہو، ان کا اعزاز، اکرام، تعظیم اپنی جگہ ہو، لیکن دین پر عمل میں کوئی نرمی نہیں دکھانی چاہیے. تو اللہ سبحانہ و تعالی سرور عالم سید الانبیاء صلی اللہ تعالی علیہ وسلم سے خطاب فرما کر یہ فرماتے ہیں کہ جب آپ سے میرے بندے یہ پوچھیں میرے بارے میں کہ اللہ تعالی کہاں ہے، فإنی قریب، تو آپ یہ فرمائیے کہ میں قریب ہی ہوں. ونحن اقرب الیہ من حبل الورید، ان کی شہ رگ سے زیادہ قریب ہوں. حکیم الامت نے اس مسئلے کو بڑے عجیب انداز سے سمجھایا ہے. فرمایا کہ یہ جو فرمایا کہ حبل الورید شہ رگ سے زیادہ قریب ہوں، تو اس کا کیا مطلب ہے؟ حالانکہ شہ رگ تو یہ جسم سے لگی ہوئی ہوتی ہے بالکل. فرمایا بات یہ ہے کہ لفافے کی جو گوند لگی ہوتی ہے نا، آپ لفافہ کھولیں تو اس پہ گوند لگی ہوئی ہوتی ہے. جب اس کو آپ بند کریں گے، چپکائیں گے، तो चिपक जाएगा, लेकिन जो उसका ऊपर का हिस्सा होगा और एक नीचे का हिस्सा लिफाफे का जो चिपका हुआ है, और एक उसका जो कवर होगा जिससे वो चिपकाया जाता है उस पर गोंद लगी हुई होती है, तो फरमाया उसके कवर के हिस्से का जो कागज है और जिससे वो चिपका हुआ है उसके बीच में गोंद है, वो नजर तो नहीं आ रही लेकिन गोंद है, बहरहाल वो गोंद उस कागज ऊपर वाले कागज से ज्यादा करीब है नीचे वाले कागज से, तो ये है وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ, अगरचे दोनों कागज चिपके हुए हैं लेकिन नीचे वाले कागज के से गोंद ज्यादा करीब है, ऊपर वाला कागज फिर भी दूर है, बीच में गोंद का फासला है अगरचे नजर नहीं आ रहा, तो وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ, अल्लाह फरमाते हैं मैं तो तुमसे इतना ज्यादा करीब हूं, तो أُجِيبُ دَعْوَةَ الدَّاعِي إِذَا دَعَانِ, मैं अपने पुकारने वाले की पुकार का जवाब देता हूं जब भी वो मुझे पुकारे, فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ, उनको भी तो चाहिए कि मेरे अहकामात पे अमल करें और मुझ पर ईमान लाएं, لَعَلَّهُمْ يَرْشُدُونَ, ताकि वो रुश्द व हिदायत वाले बने, कामयाब हिदायत उनको मिल जाए, सही रास्ते पर आ जाए। भाई ये मसला ये है, यहाँ जब दीन की बात हो तो नमाज पढ़ना जायज नहीं है, आपने नियत बांधी थी ना, नियत ना बांधे कभी भी किसी जगह पर भी आप जाएं, दीन की बात हो रही हो वहां नियत ना बांधा करें, इससे दीन के मामलात में खलल वाक़े होता है, आपसे अर्ज कर रहा हूँ आपसे, ये मुनासिब अमल नहीं था आपका। तो उजीब दावत दाई दान فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ, उनको चाहिए कि ईमान लाए मेरे ऊपर ताकि वो रुश्द और हिदायत वाले बन जाए। तो जब भी बंदा मुझे, यहां जो अल्फाज है ना, मैं बंदे की दुआ को कबूल करता हूं, मैंने पहले भी कुछ बातें अर्ज की थी पिछले जुम्मे में भी, सोचा कि आज कुछ मजीद अर्ज कर लूं, ये दुआ है ही बड़ी अजीब इबादत, कि जब भी वो मुझे पुकारता है मैं उसकी पुकार का जवाब देता हूं। देखिए अल्लाह ताला को याद करने की, जिसको हम जिक्र कहते हैं, उसकी 8 सूरतें हैं, या तो आदमी सुभान अल्लाह पढ़े, इसको तस्बीह कहा जाता है, और आमतौर से तस्बीह जिक्र को तस्बीह ही कह देते हैं, लेकिन सुभान अल्लाह पढ़ना असल तस्बीह यह है, और या तहमीद है, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, इसको तहमीद कहते हैं, अल्लाह की हम्द करना, सुभान अल्लाह अल्लाह की पाकी बयान करना, ला इलाहा इल्लल्लाह पढ़ना, ये भी जिक्र है, इसको तहलील कहते हैं, ला इलाहा इल्लल्लाह ला इलाहा इल्लल्लाह पढ़ना, और या अल्लाहु अकबर पढ़ना, इसको तकबीर कहा जाता है, अल्लाहु अकबर, ये भी जिक्र की सूरत है, दुरूद शरीफ, ये तो एक तरफ जिक्र है, एक तरफ अल्लाह ताला का जिक्र है और एक तरफ हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम के लिए दुआ हो रही है, ये भी बहुत आला दर्जे का जिक्र है, फिर तिलावत है, इसका तो कहना ही क्या कि है ही अल्लाह का कलाम, और इस्तिग़फ़ार, ये भी जिक्र की किस्म है कि अल्लाह से अपने गुनाहों की माफी मांगना, और 8वां दर्जा दुआ का है, इन तमाम अज़कार के अंदर सबसे आसान जो जिक्र है वो दुआ है, सबसे आसान इसलिए अर्ज कर रहा हूं कि ना इसमें वुजू करना जरूरी, ना इसमें क़िबला रुख बैठना जरूरी, और चलिए वुजू और क़िबला रुख बैठना तो इस्तिग़फ़ार और तिलावत में भी, अगर आदमी बगैर देखे कर रहा हूं या देखकर कर रहा हूं तब तो वो हाथ लगाना होता है कुरान करीम को, उसमें तो वुजू की जरूरत पड़ती है, درود شریف کے لیے بھی کوئی وضو کی ضرورت نہیں, اور آگے اس میں بھائی آپ نے کیا کیا, یہ آپ کیا کر رہے ہیں پھلانگتے ہوئے آگے. اب طالب علم ہے, طالب علم ایسا ہوتا ہے, استغفر اللہ. میں تو یہاں منع کرتا ہوں, اب دوسرے لوگوں کو منع کرتا ہوں ہمارے طلبہ ایسا کریں تو یہ تو بڑے افسوس کا مقام ہے. کتنے مسلمانوں کی تحقیر ہوئی اس میں. اور یہ میں نے پہلے بھی عرض کیا کہ حکیم الامت فرماتے ہیں, اس کا ایک پہلو یہ ہے کہ میں میرے لیے وہ پیچھے کی جگہ ٹھیک نہیں ہے, میں آگے کی جگہ میرے لیے لائق ہے, میں آگے کی جگہ کے لائق ہوں, تو یہ تکبر ہے, تو اس کا تو علاج کرانا چاہیے تکبر کے مریض کو. استغفر اللہ استغفر اللہ. بہرحال بھائی کوئی اگر بری بات سے باز نہیں آ رہا تو ہم اچھی بات سے باز نہیں آئیں گے, ہم بھی روکتے رہیں گے. کوئی اگر بری باتوں سے باز نہیں آ رہا ہم اچھی بات سے رک جائیں, ایسا نہیں ہوگا. وہی برا مانتا ہے برا مانا کرے, یہاں وہ آئے جس کو ہم سے مناسبت ہے, نہیں ہے تو کہیں اور چلا جائے. بہت ساری مسجدیں ہیں, بہت ساری جگہوں پہ دین کی بات سنائی جاتی ہے, مناسبت نہیں ہے تو وہاں چلا جائے. لیکن جو دین سیکھنا ہو تو پھر یہاں آئے تو پھر جو غلط بات دیکھوں گا اس کو کہوں گا بھی, ورنہ دین کا پتہ کیسے چلے گا کہ یہ بات غلط ہے. تو سب سے آسان جو ذکر ہے, آسان ترین ذکر وہ دعا ہے. اس میں نہ وضو کی ضرورت, نہ قبلہ رخ بیٹھنے کی ضرورت, یہاں تک کہ اگر آپ کے کپڑے بھی پاک نہیں ہیں تو بھی وہ دعا آپ کر سکتے ہیں. اور نہ اس میں ہونٹ ہلانے کی ضرورت, نہ زبان ہلانے کی ضرورت. اگر آدمی دل میں دعا کر لے, نہ ہوٹ ہلائے نہ زبان ہلائی ہو, تب بھی وہ دعا ہو جاتی ہے اور قبول بھی ہوتی ہے. دعا بھی ہو گئی اور وہ قبول بھی ہوگی انشاءاللہ. تو میں یہ عرض کر رہا ہوں آسان ترین ذکر دعا ہے, جس میں بہت ساری شرائط جو ضرورت ہوتی ہیں ان میں اس کی دعا میں اس کی کوئی ایسی کوئی شرط نہیں لگائی گئی. ہاں یہ کہ باوضو ہو, کپڑے پاک ہوں, قبلہ رخ ہو, تو یہ دعا کے قبول ہونے میں معین ہے, مددگار ہیں, یہ چیزیں اچھی بات ہے, پسندیدہ چیزیں ہیں. لیکن یہ نہیں کہ دعا اس کے بغیر قبول نہیں ہوگی یا دعا ہوتی ہی نہیں, ایسا نہیں. یہاں تک کہ تہجد, بہت سے لوگ یہ سمجھتے ہیں کہ تہجد اس کو کہتے ہیں کہ آدمی نیند آدھی رات میں نیند سے سو کر اٹھے, یا آخری رات میں اٹھے سو کر, اور پھر وہ وضو کرے باقاعدہ اور مصلی بچھا کے نمازیں پڑھے, نوافل پڑھے, اس کو تہجد کہا جاتا ہے. بے شک یہ تہجد ہے, لیکن اگر کوئی جاگ گیا بستر پہ لیٹے لیٹے اس نے کچھ تسبیحات پڑھ لی, اور کچھ تسبیحات بھی نہ پڑھی ہوں, بس ایسے ہی زبان اور ہونٹ بھی ہلائے نہ ہو, دلی دل میں اللہ تعالیٰ سے کچھ دعائیں مانگ لی لیٹے لیٹے, اور پھر سو گیا کہ اب فجر کے وقت اٹھوں گا, یہ بھی تہجد ہو گئی. تہجد اس کو نہیں, تہجد کے لیے یہ شرط نہیں ہے کہ آپ نماز ہی پڑھیں اور آپ نیند کو چھوڑ کر بستر کو چھوڑ کر اٹھیں. ایک آدمی بستر پہ لیٹے لیٹے اس نے اس کو بیدار ہوا اور اس نے کچھ تسبیحات پڑھ لی, کچھ دعا مانگ لی, اور اگر چلیے وہ اس قابل نہیں تھا, منہ میں رال وغیرہ ہے, تو اس نے دل ہی دل میں دعا مانگ لی, کچھ پڑھ نہیں سکا, صرف دعا ہی مانگ لی, یہ بھی تہجد گزار ہے اللہ تعالیٰ کے ہاں, یہ بھی تہجد گزار ہے. ہاں یہ ضرور کہا جائے گا کہ تہجد کا اعلیٰ درجہ یہ ہے کہ آپ نماز پڑھیں, کچھ رکعتیں نماز پڑھ لیں, کچھ دعائیں کر لیں, کچھ تلاوت کر لیں, یہ تہجد کا اعلیٰ درجہ ہے. لیکن تہجد کی شرائط میں بس اتنا ہے کہ آپ اٹھیں, کچھ اللہ سے لو لگا لیں, بس اللہ سے لو لگانے میں یہ درجہ بھی داخل ہے جس کا میں نے ذکر کیا, کہ زبان اور ہوٹ ہلائے بغیر دل ہی دل میں دعا کر لی, یہ بھی تہجد گزاری کا ایک درجہ ہے. اس لیے میں عرض کر رہا ہوں کہ یہ دعا ایسی اللہ نے ہمیں نعمت دی ہے کہ یہ آسان ترین عبادت ہے. حضور صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ یستجاب لأحدکم ما لم يعجل, تم میں سے ہر ایک کی دعا قبول ہوتی ہے, ہر ایک کی, ما لم يعجل, ہاں جب تک کہ وہ جلدی نہ کرے, جلد بازی نہ کرے. میں نے تو دعا مانگی تھی قبول نہیں ہوئی, ساری اپنی دعا کا کی عبادت کو اس نے اس کے اثر کو زائل کر دیا, یا دل میں سوچ لیا اتنے عرصے سے مانگ رہا ہوں قبول ہی نہیں ہو رہی. حضرت موسیٰ علیہ السلام نے دعا مانگی اور حضرت ہارون علیہ السلام نے دعا مانگی فرعون کے خلاف, وہ دعا قبول ہو گئی. بلکہ اللہ تعالیٰ نے قرآن میں نازل فرمایا, قال قد اجیبت دعوتکما فاستقیما ولا تتبعانی سبیل الذین لا یعلمون, یہ دعا قبول ہو گئی, بس تمہاری دعا قبول کر لی گئی, بس تم استقامت, تم دونوں استقامت اختیار کرو اور لا علم لوگوں کی پیروی مت کرو. دعا قبول ہو گئی. اس کا ظہور ہوا ہے 40 سال کے بعد. 40 سال کا عرصہ کوئی چھوٹا عرصہ ہوتا ہے؟ 40 سال کے بعد حضرت موسیٰ علیہ السلام اور حضرت ہارون علیہ السلام جیسے پیغمبر, حضرت موسیٰ علیہ السلام تو اولو العزم من الرسل کہلاتے ہیں, بڑے درجے کے انبیاء میں ان کا شمار ہوتا ہے, 40 سال بعد اس کا ظہور ہوا ہے. ہم تو کہتے ہیں کہ بس فوراً جیسے ہی ہم دعا مانگے اس کے آثار فوراً نظر آنے چاہیے, اور جہاں اس کے کچھ عرصہ ہو گیا دعا مانگتے ہوئے اور آثار نظر نہ آئے تو بس یہ کہہ دیا ہو میں تو دعا مانگ رہا ہوں مگر قبول ہی نہیں ہوتی, بس چھوڑ دیا, یا یہ کہہ کر اپنی ہی دعا کی تحقیر کر دی کہ قبول ہی نہیں ہو رہی. تو حضور نے فرمایا صلی اللہ تعالی علیہ وسلم, یہی تو وہ چیزیں جو تمہاری دعائیں اور دعاؤں کے قبولیت میں رکاوٹ بن جاتی ہیں. مانگتے رہو, کھولیں وہ یا نہ کھولیں در, خواجہ صاحب فرماتے ہیں کھولیں وہ یا نہ کھولیں در, اس پہ ہو کیوں تیری نظر, تو تو بس اپنا کام کر یعنی صدا لگائے جا, تو تو بس اپنا کام کر یعنی صدا لگائے جا. اور ایک جگہ بڑا عجیب انداز اختیار فرماتے ہیں, فرمایا کہ امید نہ بر آنا امید بر آنا ہے, میری دعاؤں کا قبول نہ ہونا یہ بھی قبولیت ہے, امید نہ بر آنا امید بر آنا ہے, یہ عرض مسلسل کا کیا خوب بہانہ ہے, یہ عرض مسلسل اللہ, یعنی خواجہ صاحب فرماتے ہیں کہ یہ جو دعائیں قبول نہیں ہو رہی ہیں تو اللہ چاہتے ہیں کہ میرے اس لیے قبول نہیں فرما رہے کہ میرا بندہ اور مانگتا رہے, یہ اس کا مانگنا مجھے اچھا لگ رہا ہے, یہ عرض مسلسل کا کیا خوب بہانہ ہے, عرض مسلسل ہوتی رہے اس کا بہانہ ہوتا ہے یہ کہ اللہ کو پسند آ جاتی ہیں بعض لوگوں کی دعائیں, تو اللہ ان کی دعاؤں کو دیتے نہیں ہیں, ان کی تمنا ان کو عطا نہیں فرماتے, اگر تمنا عطا کر دی جائے تو وہ والی دعا بند ہو جائے گی, ظاہر ہے اس کو وہ چیز مل گئی اب کیا دعا کرے, اللہ چاہتے ہیں دعا کرتا رہے, تو بعض اوقات اس وجہ سے بھی دعا وہ جو چیز مانگی جاتی ہے وہ نہیں دی جاتی. تو اس کو فرمایا کہ امید نہ بر آنا امید بر آنا ہے, یہ عرض مسلسل کا کیا خوب بہانہ ہے. بہرحال بھائی دعا بڑی نعمت ہے, بہت بڑی عبادت ہے اور بہت آسان عبادت ہے, عبادتوں میں انتہائی آسان ترین عبادتوں میں اس کا شمار کیا جانا چاہیے. حضرت انس رضی اللہ تعالیٰ عنہ کے بارے میں آتا ہے, علامہ قرطبی نے لکھا ہے تفسیر قرطبی میں کہ عن قتادہ عن انس رضی اللہ عنہ کانا اذا ختم القرآن جمع اہلہ ودعا, جب بھی وہ قرآن کی تلاوت تو وہ کرتے ہی تھے روزانہ, جب ان کا قرآن پورا ہوتا تھا تو اپنے اہل خانہ کو جمع کرتے تھے, اپنے گھر والوں کو, اور دعا کرواتے تھے, جمع کر کے اپنے گھر والوں کو اور دعا کرواتے تھے, چلو بھائی آؤ آج میرا قرآن ختم ہوا ہے, قرآن مکمل ہوا ہے, دعا کرتے ہیں. ان الرحمت منزل عند ختم القرآن, یہ تو ہمارے بزرگوں نے فرمایا ہے کہ جب قرآن ختم ہوتا ہے تو رحمتیں نازل ہوتی ہیں اللہ تعالیٰ. دعا کا کوئی بہانہ اپنے ہاتھ سے جانے نہیں دیتے تھے. और दुआ करते 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 आदमी अल्लाह ताला उसको अजीब अजीब मनाजिल तय करवाते हैं। हजरत उमर रजी अल्लाह ताला अनु के बारे में आता है कि हजरत अम्र इब्ने आस रजी अल्लाह ताला अनु फातेह मिस्र, उन्होंने खत लिखा, उनको बताया गया जब वो मिस्र फतह हुआ कि यहाँ पर दरियाए नील जो है इसमें एक लड़की को डाला जाता है बनाओ सिंघार करके, हर साल इसका पानी नीचे चला जाता है, तो उसमें एक लड़की को डाला जाता है बनाओ सिंघार करके, उसको उसमें बहा दिया जाता है, गोया भीड़ चढ़ाया जाता है उसकी, तब कहीं जाके उसका पानी ऊपर आता है। और हमारी मईशत जमीनें वो इसी से हरी भरी रहती हैं। तो उन्होंने कहा भाई हमारा दीन इस्लाम तो इसकी इजाजत नहीं देता। उन्होंने कहा अगर नहीं देता तो फिर ये जमीनें हमारी खुश्क हो जाएंगी। तो हजरत अम्र इब्ने आस रजी अल्लाह ताला ने एक खत तो लिखा हजरत उमर रजी अल्लाह ताला को, दुआ भी फरमाई, खत भी लिखा। हजरत उमर रजी अल्लाह ताला ने जवाब लिखा, जवाबन दो खत लिखे। एक तो हजरत अम्र इब्ने आस रजी अल्लाह ताला को लिखा और उसी खत में ये फरमाया कि तुमने अच्छा किया, ये जो जवाब तुमने दिया ये बिल्कुल सही जवाब दिया है कि हमारा दीन इसकी इजाजत नहीं देता, और ये जो दूसरा लिफाफा है ये दरियाए नील में डाल दो। ये दूसरा खत गोया के दरियाए नील के नाम था। वो खत क्या था? मिन अब्दिल्लाही हमारा अमीर المؤمنین इला नील मिस्र, ये अल्लाह के एक बंदे उमर का खत है दरियाए नील के नाम। अम्मा बाद फइन कुंत तजरी मिन क़िबलिका फला तजर, अगर तू अपनी मर्जी से बहता है तो तू मत बह। वइन कान अल्लाहुल वाहिदुल कहारुल लज़ी युजरी फनसअल्लाहुल वाहिदुल कहार अन युजरी, और अगर अल्लाह वाहिद और कहार के हुक्म से बहता है तो हम उसी अल्लाह वाहिद और कहार से ये दुआ करते हैं कि वो तुझे जारी रखे, तुझे बहता रखे। वो खत जब डाला गया है उस खत को हजरत उमर रजी अल्लाह ताला के खत को, तो एक रात में जो पानी नीचे जा चुका था एक रात में, सिर्फ एक रात में 16 हाथ बुलंद हुआ और वो आज तक नीचे नहीं आया। इस खत के डाले जाने के बाद से वो पानी आज तक दरियाए नील का नीचे नहीं आया। ये दुआ की ताकत होती है। हम तो उसी वाहिद और कहार से सवाल करते हैं कि वो तुझे बहता रखे, अपनी मर्जी से तू बहता है, हमें तेरे बहने की कोई जरूरत नहीं। एक सहाबी हैं हजरत अबू मिहलक रजी अल्लाह ताला अन्हु, ये ताजिर थे, तिजारत करते थे। ये एक मरतबा इनको एक डाकू मिल गया, उसने कहा, उस डाकू ने ये कहा तुम्हारा माल भी लेना है और तुम्हारी जान भी लेनी है, तुमको भी कत्ल करूंगा माल भी लूंगा। उन्होंने फरमाया कि भाई जहां तक माल का ताल्लुक है, तिजारत का माल है, ले लो, मेरी जान छोड़ो। उसने कहा नहीं, तुम्हें भी नहीं छोड़ूंगा, कत्ल तो तुम्हें भी करना है। तो अच्छा फरमाया ऐसा करो, मुझे 4 रकात नमाज पढ़ने की इजाजत दो। इसकी उसने खुशी से इजाजत दे दी, हाँ ठीक है पढ़ लीजिए। इत्मीनान के साथ 4 रकात नमाज पढ़ी और फिर दुआ में मशगूल हुए। दुआ अजीब थी, या वदूद या वदूद या वदूद, या ज़ल अर्शिल मजीद, या फ़ालुल लिमा युरीद, अस्अलुका बिनूरिकल लज़ी मला अरकान अर्शिक व बिमुल्किकल लज़ी ला युगाम व बिइज़्ज़िकल लज़ी ला युराम अन तकफियनी शर्र हाज़ा लिस या मुगीसु अगिफनी या मुगीसु अगिफनी या मुगीसु अगिफनी। ये दुआ है। एक नेजा उठाया हुआ आदमी आया, उसने उस डाकू को कत्ल किया और ये सजदे में गिरे हुए थे, इनको उठाया कि उठें उठें, डाकू कत्ल हो चुका। फरमाया आप कौन है? तो उसने कहा मैं चौथे आसमान का फरिश्ता हूं। चौथे आसमान का फरिश्ता, जब आपने पहली दफा ये दुआ मांगी तो मैंने आसमान के दरवाजे खुलने की आवाज सुनी, और जब दूसरी मर्तबा इस दुआ को दोहराया तो मैंने फरिश्तों में हलचल देखी कि आसमानों पे हलचल मच गई। ये है दुआ की ताकत, आसमान के दरवाजे खुले, फरिश्तों में हलचल मच गई। जब तीसरी मर्तबा ये दुआ आपने मांगी है, इस दुआ को दोहराया है, तो मैंने ये आवाज सुनी, मुझसे ये कहा गया कि ये एक मजलूम की फरियाद है। इस पर मैंने अल्लाह ताला से दुआ की, अल्लाह मुझे इजाजत दीजिए मैं इसकी मदद को जाऊं, इस बंदे की। तो अल्लाह ने मुझे इजाजत दे दी, इसलिए मैं हाजिर हुआ। तो दुआ में बड़ी ताकत है, अल्लाह से मांगने में, अल्लाह ताला को पुकारने में बड़ी ताकत है। और अल्लाह ताला खुद फरमाते हैं, अम्मा युजीबुल मुस्तर्रा इज़ा दआहू, कौन है जो बेकरार की पुकार को सुने, है कौन ऐसा। वयक्षिफु सू, और बुराई को हटाए, वयजालुकुम खुलाफाल, और जमीन में तुमको अपना नाइब बनाए। का इलाहुम मा अल्लाह, क्या अल्लाह के साथ कोई और भी माबूद है। वो याद आया, हजरत सुफियान सौरी रहिमहुल्लाह ताला, बहुत बड़े अल्लाह वाले, बहुत बड़े मुहद्दिस, इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह के हम असर, ये एक मरतबा मक्का मुकर्रमा में थे तो, और इस हालत में लेटे हुए थे कि इनका सर जो था वो फुजैल इब्ने अय्याज की गोद में था, और पांव वो सुफियान इब्ने उयैना जो इनके हमनाम थे उनकी गोद में पांव थे, और सर फुजैल इब्ने अय्याज की गोद में, दोनों बड़े अल्लाह वाले। फुजैल इब्ने अय्याज बहुत बड़े बुजुर्ग अकाबिर में से गुजरे, सिलसिला चिश्तिया इनके बगैर मुकम्मल ही नहीं होता। मुनाजात मकबूल में जो वो शजरा है उसमें इनका नाम आता है। और सुफियान इब्ने उयैना ये भी बहुत बड़े अकाबिर मुहद्दिसीन में से भी हैं, बुजुर्गों में से भी हैं। इस हालत में ये लेटे हुए थे, इत्तला इनको ये मिली कि अबू जाफर मंसूर ने, जो इनसे जरा जलता था, तो क्योंकि इज्जत बहुत होती है, उलमा मुहद्दिसीन की इज्जत बहुत थी उस जमाने में, तो बादशाहों को बड़ा हसद होता था कि ये लोग इनसे बहुत अकीदत रखते हैं, हमसे इतनी अकीदत रखते नहीं। तो उसने कहा कि मैं मक्का मुकर्रमा आ रहा हूं, अबू जाफर मंसूर ने कहा मैं मक्का मुकर्रमा आ रहा हूं, मेरे आने से पहले पहले इनके लिए सूली के लिए कुछ रस्सी वगैरह तैयार कर ली जाए, घाट वगैरह तैयार कर ली जाए, फिर मैं इनको सूली दूंगा अपने सामने। ये इत्तला दी गई, ये आराम से लेटे हुए थे, इसी हालत में इत्तला मिली, इनके इत्मीनान में कोई फर्क नहीं आया। शागिर्दों ने कहा हजरत आप तो आराम से लेटे हुए हैं, जाइए कहीं पे रूपोश होइए, जहां कहीं रूपोश हो जाइए, अपनी जान बचाइए। फरमाया कोई जरूरत नहीं रूपोश होने की। आराम से उठे और वजू किया और बैतुल्लाह में पहुंचे, क्योंकि मक्का मुकर्रमा में थे, बैतुल्लाह में पहुंचे, पर्दा पकड़कर अल्लाह ताला से ये दुआ मांगी कि अल्लाह अगर अबू जाफर मंसूर यहां पहुंच गया तो मैं बरी हूं, ऐ अल्लाह अगर अबू जाफर मंसूर यहां मक्का मुकर्रमा में पहुंच गया तो मैं बरी हूं। तो वो कुछ ही देर के बाद इत्तला आई कि अबू जाफर की मौत वाकई हो गई। बस ये वो लोग हैं जो दुआ करने, जो दुआ की ताकत को समझते हैं, दुआ की ताकत को समझने वाले, कि दुआ में बड़ी ताकत है। शागिर कह रहे हैं रूपोश हो जाइए, फरमाया नहीं क्यों रूपोश हूं, अल्लाह से फरियाद की, अल्लाह से दुआ की, अल्लाह ने कबूल कर ली। तो ये बिल्कुल दुरुस्त फरमाया सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने, तुम में से हर एक की दुआ कबूल की जाती है, मालम युअज्जिल, जब तक कि वो जल्दबाजी से काम ना ले। और इसीलिए हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक वाकया बयान फरमाया, कि एक आदमी है मुसाफिर परागंदा हाल अटे हुए गर्द से अटे हुए उसके बाल हैं और मुसाफिर की का इसलिए जिक्र फरमाया कि मुसाफिर की दुआ कबूल होती है। ये तो रिवायात में आता है कि मुसाफिर की दुआ को अल्लाह कबूल फरमाते हैं और वो बहुत खूब हाथ फैलाकर खूब हाथ उठा के दुआ कर रहा है, अल्लाह ताला को पुकार रहा है, लेकिन फरमाया कि उसका खाना हराम का जो उसके पेट में है और उसका पीना हराम का जो उसने कुछ पी रखा है वो भी हराम और उसका लिबास जो उसने अपने जिस्म पर पहन रखा है वो भी हराम। फअन्ना युस्तजाबु लहु, कहां से उसकी दुआ कबूल की जाए? मुसाफिर भी है, परागंदा हाल है, बाल अटे हुए हैं गर्द से, खूब अल्लाह को गिड़गिड़ा के पुकार भी रहा है, लेकिन हुजूर ने फरमाया कैसे उसकी दुआ कबूल की जाए? उसका खाना हराम, पीना हराम और लिबास हराम, तीनों चीजें हराम की। ये वो चीजें हैं जो दुआ की कबूलियत में रुकावट बनती हैं। हज्जाज इब्ने यूसुफ का जब बतौर एक गवर्नर के तकरर हुआ तो उसको मालूम हुआ कि यहां पर एक मुस्तजाबुद्दावात लोगों की एक जमात है, कुछ अकाबिर बुजुर्ग हैं, अल्लाह वाले हैं, जो दुआ वो करते हैं कबूल हो जाती है। उसने कहा अच्छा, अब हमारी हुकूमत कैसे चले? तो यतीमों के घरों का पता चलाया उसने, वहां से उनका माल नाहक लूट कर और फिर इनको दावत में बुलाया कि हजरात मैं आपकी दावत करना चाहता हूं। उन बेचारों को क्या पता, अल्लाह वाले होते हैं, अल्लाह तो नहीं होते कि आलिमुल गैब हो। वो सारा माल जो यतीमों से लूटा था वो इनको खिला दिया, उसका खाना खिलाया उस माल का। जब वो खाना खा चुके तो बड़े इत्मीनान से हज्जाज ने कहा अब आप जो मेरे खिलाफ बद्दुआ करेंगे वो कबूल नहीं होगी, ये जो माल आपने खाया है ये यतीमों का था, ना हक माल था। और ऐसा ही हुआ खूब इत्मीनान से, और हज्जाज का शुमार उम्मत के जालिम बादशाहों में उसका शुमार होता है। ये वो चीजें हैं जो माल के ये दुआ की कबूलियत में रुकावट बनती है। तो हुजूर ने फरमाया कहां से उसकी दुआ कबूल की जाए, उसका खाना हराम का, पीना हराम का, उसका लिबास हराम का। इसी पर मुझे याद आया कि एक दफा हमारे दादा शेख हजरत मौलाना शाह अब्दुल गनी फूलपुरी रहमतुल्लाह अलैह ने बड़ा अजीब अंदाज इख्तियार किया कि वो दरिया के पानी में उतरे और लुंगी वगैरह और बनियान भी उतार दिया। दरिया के पानी से जो गदला था उसका गोया उससे सतर हो गया और पानी में खड़े होकर और पानी पिया और फिर दुआ और अल्लाह ताला से अर्ज किया हाथ उठाकर के, अल्लाह देखें मेरा इस वक्त सतर भी आपकी एक जायज चीज से छुपा हुआ है, पानी से, दरिया के पानी से छुपा हुआ है, एक हलाल चीज से मैंने अपना सतर ढांपा हुआ है और हलाल चीज मेरी पेट के अंदर गई है यानी हलाल पानी है, अब मैं आपसे दुआ कर रहा हूं, मेरी दुआ कबूल फरमा लीजिए। तो अहलुल्लाह को अल्लाह सुभानहु व तआला अजीब अजीब तरीके सुझाते हैं। और फरमाया हजरत मौलाना शाह अब्दुल गनी फूलपुरी रहमतुल्लाह अलैह ने फरमाया कि ये अमल हजरत शेखुल हिंद असीर माल्टा मौलाना महमूद हसन साहब का ये अमल था, उन्होंने ये अमल किया था, दरिया के पानी में या नहर के पानी में उतर कर पानी को पिया और लिबास वो गोया वो पानी लिबास हो गया और पानी गिजा हुई, हलाल पानी हलाल लिबास, जो हुजूर ने फरमाया कि उसका लिबास हराम, पीना हराम, खाना हराम, तो अब हलाल की चीजें हो गई सारी और अब दुआ कर रहे हैं या अल्लाह अब दुआ कबूल फरमा लीजिए, अब तो सब कुछ सही है, सब हलाल है। अल्लाह सुभानहु व तआला हम सबको अमल की तौफीक नसीब फरमाए, दीन की समझ नसीब फरमाए और ये जो दुआ है बहुत बड़ी, अल्लाह ताला ने एक नेमत दुआ की सूरत में हमें अता फरमाई है जिसके लिए ना जबान हिलाने की भी जरूरत नहीं, ہونٹ ہلانے کی بھی ضرورت نہیں, وضو کرنے کی بھی ضرورت نہیں, بغیر ان تمام چیزوں کے بھی دعا ہو جاتی ہے اور قبول بھی ہو جاتی ہے, منعقد بھی ہو جاتی ہے. تو اللہ تعالی ہم سب کو اہتمام نصیب فرمائے اپنے سے مانگنے کا, دعائیں کرنے کا, دعاؤں میں لگنے کا. اللہ سبحانہ و تعالی ہم سب کو دین کی سمجھ, دین کا فہم نصیب فرمائے. ایک بات اور میں عرض کر دوں کہ بعض لوگ دیر سے آتے ہیں اور آگے بڑھنے کی کوشش کرتے ہیں, یہ بھائی یہ طریقہ غلط ہے. ترمذی کی روایت ہے حضور صلی اللہ تعالیٰ علیہ وسلم نے ایک شخص اسی طرح آ رہا تھا, آپ نے خود پر روکا, فرمایا روکو اس کو, یہ کیا کر رہا ہے. تو حضور کا عمل بھی غلط تھا, حضور نے جو یہ عمل کیا غلط تھا. صحابہ نے فرمایا روکو اس کو, خطبہ بھی روک دیا آپ نے. تو بھائی یہ حضور صلی اللہ تعالی علیہ وسلم کی عین شفقت تھی کہ اس شخص کو ثواب کے ضائع, جمعے کا ثواب کے ضائع ہونے سے بچانا چاہتے تھے, اس کو روک لو, روک لو, وہیں بٹھاؤ جلدی سے, آگے مت آنے دو لوگوں کو پھلانگ کر. تو یہ لوگوں کو پھلانگنا, آگے آنا, بعض لوگ کہتے ہیں جی جگہ باقی ہوتی ہے. بھائی جگہ باقی ہے نا, اس کو پر کرنے کا کوئی فرض ہے آپ کے ذمے؟ جگہ باقی ہے تو اس کو پر کرنے کے لیے آپ ایک جرم کر کے آگے آ رہے ہیں, تو یہ کیا ضرورت ہے آپ کو؟ تو یہ غلط ہے. آپ کو جہاں جگہ ملے بس وہیں بیٹھے. ہاں اگر آگے بیٹھنا ہے تو جلدی آئیے, ویسے بھی جمعے میں جلدی آنا سنتوں میں شامل ہے, جلدی آ جائیے, جلدی آ کر بیٹھیے, کس نے آپ کو روکا ہے. لیکن دوسروں کو پھلانگتے ہوئے آنا, دو آدمی بیٹھے ہوئے ان میں درمیان سے ان کو پھلانگنا, جگہ بنا کے آنا, ان کو یوں کندھے پہ ہاتھ رکھنا کہ جی آگے جانا ہے جگہ دیجئے, یہ بالکل بد تہذیبی کی بات ہے, بد تہذیبی ہے, بد دینی, بے دینی کی بات ہے, دین کے فارم سے گویا آری ہونے کی بات ہے بالکل, کہ ہم نے سیکھا ہی نہیں دین کو. اور دوسرے بعض لوگ یہاں بیٹھ کے تسبیح میں مشغول ہو جاتے ہیں. بھائی یہ جو دین کی بات ہو رہی ہے یہ ذکر نہیں ہے. یہ بھی ہے بعض لوگوں میں یہ بد فہمی بھی ہے کہ ہم ذکر بھی کرتے رہے, یہ بھی منع لکھا ہے فتاوی کی کتابوں میں, اس سے منع لکھا ہے کہ یہ غلط ہے. یہ جو ذکر ہو رہا ہے یہ اعلیٰ ترین ذکر ہے, نوافل سے بھی افضل ہے. یہ تسبیح پڑھنا جو ہے نا اس سے بہتر ہے کہ نوافل پڑھے جائیں؟ اس سے بھی بہتر ہے نوافل پڑھنے جائے. ایک آدمی تسبیح پڑھ رہا ہو اس سے بہتر ہے کہ نوافل پڑھے. نوافل پڑھنا تسبیح سے بہتر, اور دین کے باتیں سمجھنا یہ نوافل سے بہتر. تو آپ تو اعلیٰ ذکر میں مشغول ہیں, پھر یہ ذکر میں مشغول ہونا یہ سمجھ میں آنے والی بات نہیں ہے. یہ باتیں صحیح نہیں, درست نہیں ہیں, ان سے بچنا چاہیے. اللہ سبحانہ و تعالی ہم سب کو عمل کی توفیق نصیب فرمائے.